और अगर आप इसका दूसरा पहलू कर लें बात, इनफरादी पहलू, किसी एक इंसान की अपनी जात में क्या असर होता है इस फहाशी का, तो याद रखें कि इसके बाद अल्लाह से ताल्लुक कमज़ोर हो जाता है। जितना आप फहश में पढ़ेंगे आपकी नमाज बेरंग हो जाएगी, फीकी, पढ़ के भी नहीं पढ़ी हुई। सूरत कसस में अल्लाह सुब्हान तआला फरमाते हैं, इन्नस सलात तन्हा अनिल फख्शाई वल मुनकर वल ज़िक्रुल्लाहि अकबर, बेशक नमाज तो फहाशी और मुनकर से रोकती है, और अल्लाह का जिक्र बहुत बड़ी चीज है। ये ड्यूल है, नमाज जैसे बेहयाई और बुराई से रोकती है ना, इस तरह बेहयाई और बुराई नमाज से भी रोकती है। जिंदगी में अगर आपके फुखश है ना, अगर आप गाने सुनते हैं ना फुखश, या दूसरे या म्यूजिक सुनते हैं, तो लिख लें कि आपको कभी कुरान से मोहब्बत नहीं होगी। जुल्म की हद है कि आप एक कान से कुरान सुन रहे हैं, तो हो सकता है अगले ही लम्हे मौका मिले तो दूसरे कान में आपने गानों का हेडफोन लगाया हो। दिल की सख्ती की अलामत है। कुरान नहीं दिल में आ सकता जब तक आप गाने को अपनी जिंदगी से नहीं निकालते। अगर आप गंदी तस्वीरें देखते हैं और उन महफिलों की जीनत बनना चाहते हैं ना, आप कुरान की महफिल में नहीं बैठेंगे। ऐसे लोगों को एकदम, जिस तरह कहते हैं ना, रिएक्शन होने लगता है ऐसी महफिलों का सुन के, हाय 3 घंटे, तो कोई फिल्म ही नहीं ऐसी जो 3 घंटे से छोटी होती होगी। उसमें तो साथ लेके बैठते हैं इंतजाम करके कि अब 2-3 घंटे बैठना, बीच में उठना ना पड़े। ये असर होता है कि इंसान उस चीज से अपने आप को दूर कर लेता है। जरूरत इस बात की है कि हम अपने आप को चेक करें। कभी आप देखें कि हमारे मुल्कों में इस किस्म के जरायम क्यों बढ़ रहे हैं। एक सर्वे हुआ था कि हमारे मुआशरे में जिन्सी जरायम क्यों बढ़ते जा रहे हैं दिन ब दिन। अमूमन जो लोग उसकी वजह बताते हैं, वो कहते हैं नंबर एक जहालत बहुत है, पता नहीं है लोगों को। दूसरा कहते हैं आबादी बहुत बढ़ गई है, घर छोटे हैं और एक ही घर में सारे रहते हैं, छोटे छोटे क्वार्टर्स हैं। कोई कहता है कि जी लॉ एंड ऑर्डर की कमी है, कोई पकड़ का डर नहीं तो मुजरिम ऐसे काम करते हैं, गुर्बत और इस तरह की बातें करते हैं। आप सोचें कि ये सारी चीजें अगर आप अंदर रखें, तो दूसरी तरफ देखें कि ये सारी चीजें तो दूसरे मुल्कों में भी हो सकती हैं। वजह क्या है ऐसी चीजों के आम होने की? खुल्लम खुल्ला फुहश और गंदा लिटरेचर आम करना। कुछ सड़कें और कुछ रोड्स ऐसी होती हैं कि बंदा वहां से गुजर ही नहीं सकता नजरें उठाकर, इतने फुहश किस्म के इश्तेहार है। दुख की बात है, जितने बड़े इश्तेहार और सारे इश्तेहार पे 2/3 पे तो सिर्फ औरत की तस्वीर होती है और उसके काबिले शर्म हिस्सों को नुमाया करके दिखाया जाता है। और हमारे मुल्कों के कुछ चौक तो ऐसे हैं कि ऐसी जगह लगे हुए कि किसी एक ने अपना सुनाया कि एक्सीडेंट हुआ, बाद में ड्राइवर से पूछा तुम्हें क्या हुआ, कहता भाजी क्या करूं, जब मुड़ा तो सामने इश्तेहार पे नजर पड़ गई, और वाकई वो इश्तेहार इस काबिल था कि औरत भी देखे तो एकदम हिल जाए, तो एक्सीडेंट हो गया। अब आप क्या कर सकते हैं? जब औरत को आप हर चौक के ऊपर खड़ा कर देंगे, आप सोचिए उसका नतीजा क्या निकलेगा। किस तरीके से आज दुनिया खुद ही अपनी इन चीजों का तो परेशान है, लेकिन उनको फिर नहीं पता चलता। ये एक रिपोर्ट आपके सामने रखूंगी, आप खुद भी चेक कर सकते हैं ऑनलाइन पे, फिगर्स डिफरेंट सालों के होते हैं। ये 2001 की एक रिपोर्ट है, पूरी दुनिया में से, यानी अब ये वर्ल्ड वाइड एक उन्होंने सर्वे कराया कि अगर हम पूरी दुनिया में जो रेप और जिना बिल जबर के केसेस देखें, तो हर 3 में से 1 औरत जिंसी तशद्दुद का शिकार हो चुकी है। अब इसमें पूरी दुनिया की औरतों का आप लगा लें इतना कर, और इनमें से अक्सर जो है वो वेस्टर्न कंट्रीज में होते हैं, और अब कुछ हमारे भी कम नहीं। ये अलग बात है कि उसकी खबरें दूसरी तरह से लोगों को मिले। अमेरिका में सिर्फ हर 2.5 मिनट के बाद एक औरत पर जिंसी हमला होता है। 2002 की एक रिपोर्ट है, 5-10% मर्द कहते हैं कि वो बचपन में एब्यूज किए गए, यानी बच्चों को भी नहीं छोड़ा जाता और उनके ऊपर जिंसी हमले होते हैं। 30-40% खवातीन कहती हैं कि हम शादी के बाद अपने शौहरों से बेवफाई कर चुकी हैं, यानी बीवियां शौहरों की हैं लेकिन वो रहती लोग दूसरों के साथ भी हैं। 1991 में ये रेशियो सिर्फ 10% था, यानी सिर्फ चंद सालों के अंदर 20-30% बढ़ चुका है। कैसे बढ़ा? 50% शौहर कहते हैं कि हम अपनी बीवियों के साथ बेवफाई कर चुके हैं। अल्लाह अकबर। हालांकि आपको पता है कि इन चीज़ों पे, ये जो गंदी, ये गंदे इश्तेहार आते हैं ना, आज तो नेट ने सारी मुश्किलात ही आसान कर दी ऐसे लोगों की। सिर्फ एक क्लिक आप करें और गंदी साइट्स पे आप पहुंच जाएं। कहते हैं कि जो ऐसी वेबसाइट होती हैं, $57 बिलियन इनके ऊपर एक साल में खर्च आता है, जो लोग ये गंदी फिल्में बनाते हैं, और जिसमें से $12 बिलियन जो है वो USA की वेबसाइट से। फिर इन्होंने एक रिपोर्ट दी कि गंदी वेबसाइट पे किस उम्र के लोग ज्यादा जाते हैं, यानी सबसे ज्यादा जो हिट होते हैं ना, हिट कहते हैं ये, जैसे क्लिक करते हैं, सॉरी, सबसे ज्यादा क्लिक्स जो है ना, ये ऐसी गंदी वेबसाइट्स को किया जाता है दुनिया में। اور اس میں سے ٹوٹل ویب سائٹس کا جو حصہ ہے اس کا غالباً 12% صرف یہ نیوڈ ویب سائٹس نے کور کر لیا ہوا ہے. بچوں کی گندی فلمیں جو بنائی گئی ہیں اس کی 100,000 سے زیادہ ویب سائٹس ہیں اس وقت، یعنی انتہائی زیادہ. اور وہ کہتے ہیں کہ فخش ویب سائٹس کو ایک سال میں 72 ملین لوگ دیکھتے ہیں، 72 ملین پیپل دیکھتے ہیں. یہ صرف ویب سائٹس ہیں اور ریکارڈڈ ہیں، میگزین، فلمیں، ناول، ڈرامے، سٹیج وہ الگ ہیں، کیونکہ نیٹ پہ اب جو کرتے ہیں نا وہ کلک ہو جاتا ہے، ایک ایک چیز پھر اس میں جمع ہوتی ہے. آپ کی مثال ہے ویب سائٹ ہے نا، مثال ہے اب ہمارے پاس نور القرآن ویب سائٹ ہے، آپ رات کو جا کے کھول کے چیک کریں آج سارے دن میں کتنے لوگوں نے اس کو کلک کیا، وہ دنیا کے کس حصے سے تھے، کون پہلی دفعہ آیا، کون بار بار آ رہا ہے، ایک ایک چیز ہمیں رپورٹ آتی ہے، کھول کے دیکھ لیں آپ، اسی سے پتہ چل جاتا ہے کہ کہاں کیا ہو رہا ہے. پھر کہتے ہیں کہ 11 سال کی عمر ایوریج عمر ہے کہ جس عمر کے لوگ ایسی ویب سائٹس کو دیکھتے ہیں. 12 سے 17 سال کے لوگ بہت زیادہ ہٹ کرتے ہیں ان گندی ویب سائٹس کو. آپ بتائیے کیسے بچائیں گے. دیکھیے یہ جو حملے ہیں نا اس میں بھی ڈفرینٹ ہے، یہ ایسا ٹاپک ہے، بچپن میں سسپینس ہوتا ہے، چھوٹے بچے نا 8, 9, 10 سال اس عمر میں چھپ چھپ کے ایسی باتیں سننے کو دل ہوگا، یہ کیا بات ہے. اور ہمارے یہاں ایک اور ظلم ہوتا ہے، چلو بچوں سو جاؤ، یہ بچوں کے دیکھنے والی فلم نہیں ہے. اور کون دیکھ رہے ہیں؟ امی ابو دیکھ رہے ہیں اور امی ابو کے دوست آ کے دیکھیں اور ویٹ کر رہے ہیں بچے سوئیں اور ہم دیکھیں. یہ کبھی کی باتیں، اب تو مجھے نہیں پتا کیا ہوتا ہوگا، یہ جملے ہم نے سنے میں، یہ سین بچوں کے دیکھنے والا نہیں، اس کو آگے کر دو. تو بڑوں کے دیکھنے والا، وہ تو انتظار کریں گے ہم جلدی سے بڑے ہوں اور دیکھیں، ہم بھی ایسی گندی چیزیں دیکھیں. شروع میں سسپینس میں بچے دیکھتے ہیں، اور یقین کریں جیسے آپ کہیں کوکیز چھپائیں اور آپ کے بچوں کو خوشبو آ جاتی ہے نا، اس طرح آپ کوئی ایسی گندی چیز گھر میں لائیں بچوں کو ضرور دکھے گی. کوئی میگزین ہے، کوئی ناول ہے، کوئی ویڈیو ہے، کوئی گندی چیز ہے، وہ فوراً سسپینس میں جائیں گے. پھر جب 11, 12, 13 سال ہے تو اس میں پھر وہ جڑیں پھوٹتی ہیں، پھر بے حیائی آتی ہے. اور اس کے بعد کہتے ہیں کہ 14 سے اوپر کی جو عمر ہے نا اس میں ایڈکشن ہو جاتا ہے. ایسے بعض کہتے ہیں کیا کریں، پھر ہماری شادی نہیں ہوئی تو ہم نے یہی کچھ تو دیکھنا، لیگل کر لیتے ہیں ان چیزوں کو، تو بھی شادی کیوں نہیں ہوئی، کر لو ذمہ داریوں سے بچتے ہوئے. تو وہ کہتے ہیں کہ سب سے زیادہ یہ جو ٹین ایجر لوگ ہیں وہ ان کو ہٹ کرتے ہیں. آپ جتنا بے حیائی کو عام کریں گے جرائم اتنے بڑھتے جائیں گے، یعنی بے شمار ایسی رپورٹس ہیں. لیکن اصل بات کیا ہے کہ ہم اویئرنیس کے نام پہ پروپیگیٹ کر رہے ہیں. 6 سال 8 سال کا بچہ ہے، آپ اس کو اسکول میں جنسی تعلیم دیتے ہیں، اس کو آپ کیا کہیں گے؟ یحبون ان تشیع الفاحشۃ. آج کتنا پروپیگنڈا ہے کہ جی بچوں کو بس جوان ہونے سے پہلے سب کچھ بتا دو کیا کچھ ہے، پوری سیکس کی تعلیم دی جاتی ہے، اسکولوں سے سرٹیفکیٹ آتے ہیں، ان کے اجازت نامے آتے ہیں. پھر ہمارے جیسے جو یہاں رہنے والے لوگ ہوتے ہیں وہ بھی سوچتے ہیں، اللہ نہ کرے میں ایسے سوچوں، لیکن جو میں نے دیکھا ہے وہ کہتے ہیں چلو اچھا ہے یہ تو پھر اچھے طریقے سے بتائیں گے نا، تو بہتر ان کو پتا چلے. کبھی نہ کریں. دیکھیے آپ جس کو چھری چلانے نہیں دے رہے آپ اس کو دکھا کیوں رہے ہیں؟ آپ کسی کو کہہ دیں کہ یہ دیکھو اس کے نیچے مٹھائی ہے لیکن خبردار کھانا نہیں، بچے کو دکھائیں یہاں چاکلیٹ پڑے ہیں کھانا نہیں، کیا حال ہوگا اس کا؟ آج کیوں یہ گھروں کے اندر یہ گندگیاں آ رہی ہیں؟ اس کی وجہ کیا ہے کہ ہم وقت سے پہلے ان کو ہر چیز دکھا دیتے ہیں اور وہاں لڑکیاں لڑکے ساتھ بیٹھے ہوتے ہیں. اصل بات پتہ کیا ہے؟ پیچھے ساری باتوں کے پیچھے جو بنیادی چیز آپ دیکھیں نا تو دو ملتی ہیں، کیوں تشیع الفاحشہ ہو رہی ہے؟ نمبر ایک پیسہ. ان کو پتا ہے جتنے گندے سین ڈالیں گے اتنی فلم بکے گی، جتنے گندے اشتہارات ہوں گے اتنی اخبار بکے گی، اتنا میگزین بکے گا. آپ صرف میگزینز کو ہی دیکھ لیں تو سر شرم سے جھک جاتا ہے. یہ اپنے ملکوں کا حال ہے، بازو نہیں ان کے، ٹانگیں نہیں ان کی، گردن کھلی ہوئی. آپ کیسے کہہ سکتے ہیں کہ ایسی فلمیں بناؤ پھر اس کے بعد عورت کی عزت ہو؟ عورت کی عزت تبھی ہوگی جب عورت چھپی ہوگی، جو چیز کھل جاتی ہے اس کی عزت نہیں رہتی. اور حیرت مجھے ہوتی ہے کہ جس ملک میں کینڈی کھلی ہوئی ہو تو اس کو نہ خریدو. اکثر آپ پڑھا کریں چیزوں کی اوپر پیکنگ پہ لکھا ہوتا ہے ڈونٹ بائی اف سیل از بروکن، کہتے ہیں نا سیل ٹوٹی ہوئی تو نہ لیں. تو سیل ٹوٹی ہوئی لڑکیاں تو آپ نے چاروں طرف پھیلائی ہوئی ہیں، ان کے سیل تو ٹوٹے ہوئے. جس جگہ آپ اس طرح کی گندگی کریں، آپ دیکھیں کہ آپ ایک لالی پاپ اس کا ریپر کھول کے رکھے ذرا باہر، جن ملکوں میں آپ کا خیال ہے نا کہ مکھیاں مچھر نہیں آتے، وہاں بھی دیکھیے گا کتنے مکھیاں اور مچھر آئیں گے. اور آپ اسی لالی پاپ کو کورڈ رکھ دیں، دکھ تو وہ بھی رہے کہ لالی پاپ ہے لیکن آپ دیکھ سکتے ہیں کہ اس کے نتیجے میں مکھیوں سے تو بچی رہے گی نا، باہر بیٹھیں گی اندر تو نہیں آئیں گی. یہی جواب ہے ان لوگوں کا جو کہتے ہیں کہ عورت تو ایسے ہی ہے. نہیں، کھلی عورت، سر عام آنے والی عورت. جتنا آپ کسی جگہ گندگی کو، عورت کو عام کریں گے گندے روپ میں، اتنی مکھیاں مچھر زیادہ ہوں گے، اتنا پولیوشن زیادہ ہوگا. اور پیسہ تو مل جائے گا لیکن وہ پیسہ کام میں نہیں آئے گا، کیونکہ وہی پیسہ اس غلط استعمال کر کے آپ کے بچے بگڑ چکے ہوں گے. کم کمائیے، اپنے بچوں پہ نظر رکھیں، کم کھائیں کم کھلائیں لیکن اپنی نظروں کو پاک کریں. بعض لوگ پتہ ہے صرف اس لیے, یعنی اب یہ مجھے باتیں کرتے ہوئے اتنا برا لگ رہا ہے, ایسے لگ رہا ہے جیسے میں ڈھکن اٹھا اٹھا کے لوگوں کو گندگی دکھا رہی ہوں, لیکن اتنی زیادہ چیزیں ہیں. بعض عورتیں صرف اس لیے گندی ہو جاتی ہیں کہ ان کے مرد کئی کئی سال سے باہر کے ملکوں میں کمانے گئے ہیں. وہ کہتی ہیں پھر ہم کیا کریں, ہمیں بھی جسمانی تقاضے پورے کرنے, غلط لوگوں کے ہتھے لگ جاتی ہیں اور وہ بھی نہیں پھر چاہتی کہ میاں آئیں باہر. پھر کئی مرد باہر جا کے کمانے گئے, کہتے ہیں کیا کریں پھر, اب ہم نے تو یہاں رہنا ہے نا. آپ سوچیں پیسہ اتنی بڑی چیز بن گئی, سٹیٹس اتنی بڑی چیز بن گئی, لڑکے لڑکیوں کی شادیاں نہیں ہونے دیتے, نہیں ابھی خاندان کا نہیں ملا, اب برادری کا نہیں ملا, تو بچی کی ساری زندگی کو روگ لگ جائے, پتہ نہیں کتنی عزتوں پہ حملے پڑ جاتے ہیں. جب چاروں طرف ایسی چیزوں کی تشہیر ہو جہاں فلم گانے لو سٹوریز یہ کچھ ہے, تو آپ سوچیے کہ اس میں حال کیا ہوگا. ایک اور چیز جو مجھے کسی نے ایک دو سال پہلے بتائی تھی, کہنے لگی آپ کو پتہ ہے پہلے ڈرامے جب ہمارے وقتوں کے ہوتے تھے, وہ ایسے ہی ہیں تقریباً 45-50s میں ہوں گی, کہنے لگی کہ آپ کو پتہ ہے ہمارے وقت کے ڈرامے کیسے تھے کہ لڑکی لڑکے کا یہ سین دکھاتے تھے کہ وہ چاہتے ہیں ہم نے کہیں اور شادی کرنی ہے, ماں باپ کہتے تھے کہیں اور کرو, پھر بچے کر لیتے تھے, پھر پچھتاتے تھے, پھر روتے ہوئے آتے تھے, پھر بعد میں ماں باپ ان کی کہیں اور کرتے تھے. کہنے لگی آپ تھیم بدل گئے, کہتی آپ پورے میڈیا سے, یہ ہمارے اپنے ڈراموں کی باتیں کر رہی تھی وہ, کہتی اب یہ دکھاتے ہیں کہ نہیں لڑکی لڑکوں کی سوچ ٹھیک تھی, جو وہ چاہتے ہیں نا وہاں شادیاں کرو, وہ بھاگتے ہیں تو بہت اچھا کرتے ہیں کیونکہ انہیں کی کامیابی, اور اگر ماں باپ خود کر دیتے ہیں تو وہ دکھاتے ہیں بہت ہی ٹوٹی ہوئی فیملی ہے, یعنی ماں باپ کو ہمیشہ ویلن بنا کے دکھایا. آپ سوچیں کسی کا بیٹا آ کے کہ ابھی میں فلاں طوائف سے شادی کر لوں, کیسا لگے گا. تو فلم میں جب وہ بچہ کہتا ہے تو ماں کیوں پھر ویلن بنا کے دکھائی جاتی ہے. تو بات تو بہت درد کی اور دکھ کی ہے, بہت کچھ کہا بولا جا سکتا ہے, لیکن اس پوری صورت کو ہی آپ سنتے جائیں تو اس میں آپ کو بہت کچھ ملے گا. اللہ تعالیٰ نے ہمیں بہت خوبصورت دین دیا تھا لیکن ہم نے اس کی قدر نہیں کی. صرف اس ایک آیت کی زد میں وہ سارے ٹاپک نہیں آ سکتے, اس لیے ان شاء اللہ تعالیٰ اس کی پوری جو سورت نور کی ریکارڈنگ ہے اس کو ایک جگہ جمع کر دیا جائے گا. ہو سکتا ہے اس ایک آیت کی بات سن کے کئی لوگوں کے ذہنوں میں سوال اٹھے ایسا کیوں ویسا کیوں, تو میں یہی چاہوں گی کہ آپ پورے اسلام کے ٹاپک کو سمجھیں کہ اسلام ہمیں کیا پیغام دیتا ہے اور کس طرح دیتا ہے, اور آپ دیکھیں کہ ان آیات کے آخر میں جو اللہ تعالیٰ نے بات بتا دی وہ بیچ کے وہ اس حصے کو اگر ہم سکپ کر دیں جس کا واقعے سے تعلق تھا اخلاقی باتیں, لیکن اس ٹاپک سے ریلیونٹ جو آیت تھی اسی صورت میں 26 آیت ہے کہ الخبیثات للخبیثین والخبیثون للخبیثات والطیبات للطیبین والطیبون للطیبات اولئک مبرؤون مما یقولون لهم مغفرۃ ورزق کریم. خبیث عورتیں خبیث مردوں کے لیے اور خبیث مرد خبیث عورتوں کے لیے, پاکیزہ عورتیں پاکیزہ مردوں کے لیے اور پاکیزہ مرد پاکیزہ عورتوں کے لیے. ان کا دامن پاک ہے ان باتوں سے جو بنانے والے بناتے ہیں, اور ان کے لیے مغفرت اور رزق ہے. یہ مجھے لگتا ہے کہ اس آیت میں اللہ تعالیٰ نے ایک اصولی بات سمجھا دی, اس کی باقی چیزیں ہم الگ سے دیکھ چکے. یہاں سمجھ لیں کہ خبیث لوگوں کا جوڑ خبیث لوگوں سے جڑتا ہے اور پاکیزہ لوگ پاکیزہ لوگوں سے طبعی طور پر مناسبت رکھتے ہیں. ایک بدکار شخص صرف ایک ہی برائی نہیں کرتا, وہ ساری حیثیتوں میں بالکل ٹھیک ہو اور پس ایک میں برائی میں مبتلا, ایسا نہیں ہوتا. آپ دیکھیں جو برا ہوتا ہے اس کے طریقے, اس کی عادتیں, اس کا سونا جاگنا کھانا پینا, اس میں سب میں برائیاں ہوں گی. ایک برائی دوسری برائی برائی کو سہارا دیتی ہے, اس کو پروان چڑھاتی ہے. اسی طرح اگر کسی میں ایک اچھی بات ہو تو وہ اچانک نہیں ہوتی کہ غیب سے اس کے اندر ایک اچھی بات ہوگی, نہیں اس کے کردار سے پتہ چلتا ہے, اس کی بات سے, اس کے اٹھنے سے. کوئی سوچ ہی نہیں سکتا کہ یہ شخص گناہ کر سکتا ہے. تو یہاں اللہ تعالیٰ نے ایک معیار بتا دیا کہ جو لوگ برے ہوتے ہیں ان کے تعلقات بروں سے ہوتے ہیں. کبھی آپ نے یہ خبر پڑھی, اب میں جاننا کسی کو برا کہہ رہی ہوں نہ اچھا, صرف جو معروف جو لفظ ہوتے ہیں, فلاں فلمی اداکارہ کی شادی فلاں مسجد کے امام سے ہو گئی. دیکھیں اس جملے سے نہ تو میں نے فلمی اداکارہ کو کوئی برا کہنا چاہا ہے, نہ میں نے امام کی تعریف چاہیے, صرف ایک جملہ پوچھا ہے کہ کبھی آپ نے یہ سنا. یہ ہے طیبات للطیبین اور الخبیثات للخبیثین. اب سوال پیدا ہوتا ہے کہ اللہ تعالیٰ نے تو یہ ایک معیار دیا کہ دیکھو, تم نے کبھی سوچا کہ عائشہ کس کی بیوی ہیں؟ محمد صلی اللہ علیہ وسلم کی بیوی ہیں. ہاں تو تم نے اس پہ الزام کیسے لگا دیا اتنے منہ کھول کے؟ اب یہاں بات کریں تو ظاہر اس آیت کو پڑھ کے لگتا ہے کہ دنیا میں کپل دو طرح کے ہوں گے, ایک نیک کپل اور ایک بد کپل, ٹھیک ہے, ایک شوہر بھی نیک بیوی بھی نیک اور اس کے اپوزٹ دوسری طرف. لیکن ان فیکٹ جب ہم ریئلٹی میں دیکھتے ہیں تو ہمیں ایسا نہیں دکھتا, دونوں طرف دونوں چیزیں دکھتی ہیں. کہیں بیوی نے مرد دونوں اچھے ہوتے ہیں, عموماً ایسے ہی ہوتے ہوں گے میرا خیال ہے, कभी दोनों ही बुरे होते हैं रेयर केसेस में, लेकिन कभी इसका ऑपोजिट भी होता है। अच्छा, ये मैंने कब की बात की? शादी के इब्तदा की, क्योंकि यहाँ बिल्कुल मफहूम जो दिया जा रहा है ना, शादी करते हैं पाक लोग पाक औरतों से, ऐसा दिखता है ना। जब से हमारे यहाँ रिश्ते ढूंढने में मादा परस्ती आ गई ना, मटीरियलिज्म आ गया, ये असूल टूट गया। कोई मर्द वो खूबसूरत है कि नहीं, वो खानदान का है कि नहीं, वो नमाजी है कि नहीं, वो रोजे रखता नहीं, वो अकीदा उसका ठीक है नहीं, उसकी उम्र इवन क्या है, इसको पीछे करो, उसकी जेब भारी है, लड़की को शादी कर देंगे उससे। नेक पाक घरों की पली हुई बच्चियां, सौमो सलात की पाबंद। मैं जब ये लफ्ज बोलती हूँ तो मुझे कई साल पहले पढ़ा हुआ अखबार का वो कॉलम याद आ जाता है जिसमें जरूरत रिश्ता होता था, फलां खानदान की सौमो सलात की पाबंद लड़की के लिए एक नेक शरीफ लड़का चाहिए। आज तो पता नहीं क्या क्या मांगते होंगे, अब तो ब्लड ग्रुप भी मांगते हैं, अब तो उसके स्टार्स भी पूछते हैं, अब तो उसके किस मुल्क में रहता है ये भी पूछेंगे। यकीन करें, कैसे कहाँ जा रहे हैं हम, सिर्फ पीछे देखते रहे अपनी जिंदगी में। सिर्फ अगर आज के बिगड़े हुए मुसलमान को आज से 10 साल के बिगड़े हुए मुसलमान से टैली करें तो आपको वो आज के दौर में शरीफ ज्यादा लगेंगे। अब शादी के वक्त में जो मेयार बदल जाते हैं ना, उसके लिए हम अल्लाह ताला के इस कानून पे अमल नहीं कर पाते। कभी माल के नाम पे बेटियों को शादी कर देते हैं उनकी, कभी दूसरी वजह क्या होती है, बाहर के मुल्क रहता लड़का, कर दो, बाहर रहता है बस समझो कि ये तो अब जन्नत में चला गया ना, कर दो, कोई पूछे भी ना, कोई आ भी नहीं सकता वहां कि तुम्हारी बेटी के आंसू ही पहुंच जाए, कोई नहीं मिलेगा। फिर तीसरा एक होता है स्टेटस के नाम पे, कोई बड़ा लीडर है, कोई सियासी लीडर है, उसका बेटा, फलां का बेटा। अब ऐसी सूरत में क्या हो, क्या ये आयत बदल गई? इसके बारे में आप देखिए कि पहली बात है कैसे बेजोड़ रिश्ते नहीं होने चाहिए। अल्लाह के नबी सल्लम की वाज़ह हिदायत है, सूरत निसा में हम डिटेल से कर चुके हैं, जिसको भी उसके बारे में जानना है वो पांचवें पारे की बिल्कुल पहले रुकू की तफसीर सुन ले। कफ होना चाहिए, आपने फरमाया कि जब रिश्ता करो तो लड़की और लड़के का कफ देख लो, उनके उम्र, उनका रंग ढंग, उनकी चॉइस, और उसी में ये भी आता है कि पाक है तो पाक को ढूंढो। क्या करना है तुमने इसको, इतने दौलत वाले को दे के इसको दौलत खुशी थोड़ी देगी, वो चूड़ियां कंगन इसके आंसू थोड़ी पहुंचेंगे। कोई दीनदार होगा देखना इनको, ये जमीन पे भी सो के खुशियां मनाएंगे, और अगर तुमने इसको सिर्फ पैसे में तोल दिया तो फायदा कुछ नहीं होगा। लिहाजा कभी भी ये जुल्म नहीं करना चाहिए कि जो फिर माँ बाप बच्चियों पे जुल्म करते हैं। फिर दो में से एक नतीजा निकलता है जरूर, या तो वो घर टूट जाता है या फिर लड़की का दीन छूट जाता है। ये तो बहुत ही कम देखा गया कि खराब मर्द से शादी और औरत जो है वो उसको ठीक कर ले। होती हैं कब, मैंने शुरू में इसलिए बोल दिया कि ये शादी के शुरू की बात है, वो होते हैं कोई 15-20-30 साल बाद, 2-4-6 बच्चों के बाप बन के डाली डाली फिर के बिल आखिर कोई आके तो फिर तने के रास्ते उतरता है, लेकिन उससे पहले उस लड़की की जवानी ढल चुकी होती है। आप देखिए जिंदगी बड़ी कीमती है, हम इसको अपनी जात के लिए लगाएंगे, रोते रहे अपने गम में, कब करेंगे उम्मत वसत का काम? दिल में तो गम है, दिल में तो आपको अपने मर्द का गम पड़ा हुआ है, आप कहाँ कुरान सीखेंगे और सिखाएंगे? आपकी तो वो नमाजें भी जो होंगी वो दुखी नमाजें होंगी। इसलिए इस चक्की में ना कोई पीसे, क्योंकि बुराई में हमेशा कशिश होती है। बस माँ इतना बड़ा जुल्म करती है, वो कहती है नहीं ये आके ठीक कर लेगी, वाजे पता होता है हमारा बेटा खराब है, लेकिन कहते हैं लड़की नेक चाहिए, भाई क्या आप किसके लिए मांग रही हैं? वो नहीं, वो ठीक कर लेगी। जी माशाल्लाह, जो माँ बहने बाप भाई मिलके नहीं काम कर सके, वो एक मासूम सी आप चाहते भी 16 साल की लड़की है तो वो कैसे ठीक कर लेगी? हाँ फिर लाएं पक्की उम्र की लड़की, कोई लाए 30-35 साल से ऊपर की जो स्ट्रांग हो ईमान में, अल्लाह उससे करवा लेगा ये काम, ऐसे भी केस मिलते हैं। लेकिन आप नाजुक डाली के ऊपर इतना बोझ डाल रहे हैं, वो तो आप बेटा तो माँ को तलाक नहीं बोल सकता, वो बीवी को तो कह देगा अगर उसने एक से दूसरी बार उसको नमाज की बात की। अब अगर ऐसे जोड़ हो गए तो क्या होगा, इसके बारे में हदीस आती है क्यामत के दिन, यानी बास कहते हैं कि फिर ये असूल जन्नत में जाके पूरा होगा, अत्तय्यिबात दोनों वहां मिलेंगे, तय्यब तय्यब से मिलेगा और खबीज खबीज से मिल जाएंगे। हदीस का जो खुलासा है वो क्या है कि जब जन्नत में लोग जाएंगे तो अल्लाह ताला देखेंगे कि कौन सा शौहर और बीवी दोनों जन्नत में गए हैं, अगर दोनों नेक थे जन्नत में चले गए तो वहां भी उनको मिला दिया जाएगा। और इसका ऑपोजिट, अगर किसी का शौहर जन्नत में चला गया खैर से, बीवी नहीं जा सकी, जैसे हजरत नूह की बीवी, हजरत लूत की बीवी, तो फिर अल्लाह ताला उस मर्द को जन्नत की औरतों से ब्याह देंगे। और इसी तरह इसका ऑपोजिट भी है कि बाज़ औरतें सारी जिंदगी चक्की में पिसी रहती हैं, एक जिहाद की जिंदगी है उनकी, सारी जिंदगी अपने घर में ही इस्लाम नहीं ला पाती, रोते भोते बिल आखिर बीबी आसिया की तरह तख्तेदार पे जान दे दी, کہ جب فرعون کی زوجیت سے نکلی اللہ پھر ایسی عورتوں کو جنت کے اندر جنتی مردوں سے چوائس کے ساتھ نکاح کروائیں گے کہ تم جس کو چاہو اس سے تم نکاح کر لو، پھر وہاں جا کے طیب اور طیب ساتھ جڑیں گے، اسی طرح گندے لوگ گندوں سے نبھیں گے اور وہ وہاں چلے جائیں گے، اس طریقے سے وہاں پہ یہ سارے کام ہوں گے۔ ایک نکاح تھا، کسی سچا واقعہ یہ امریکہ میں ہوا تھا، شادی کا موقع تھا، تو نکاح جب پڑھانے آئے مولوی صاحب تو عین اس وقت پہ پتا چلا کہ لڑکی پریگننٹ ہے، جہاں پہ شادی ہو رہی تھی اسی لڑکے سے، تو وہ ٹوٹ کے آ گئے۔ انہوں نے کہا کہ یہ شادی ہو ہی نہیں سکتی، کہ بھائی آف کورس نہیں ہو سکتی، یعنی جیسے حالات ہیں آپ دیکھ سکتے ہیں۔ تو خیر وہ چلے گئے، اس کے بعد معاملہ رفع دفع ہوا، بات چلی گئی۔ بعد میں پوچھا کیا ہوا، تو انہوں نے کہا کہ کسی اور نے بیٹھ کے نکاح پڑھا دیا۔ کہا کہ کیا ہوا، کسی کہانی، اب لمبی بات میں میں جا نہیں رہی اس لیے بیچ میں تھوڑا مجھے رکنا پڑ رہا ہے۔ انہوں نے جنہوں نے نکاح پڑھایا، لوگوں نے پوچھا آپ نے کیوں نکاح پڑھایا، تو انہوں نے یہی آیت پڑھی کہ الخبیثات للخبیثین، ایک خبیث خبیث سے مل رہا تو ملنے دو۔ یعنی بات سمجھ رہے ہیں کہ کچھ ایسے معاملات ہوتے ہیں کہ زانی زانی کی بس میں پڑے گا، بے نمازی بے نمازی کے پڑے گا۔ تو انہوں نے کہا کہ اس لیے میں نے کر دیا، تو اللہ تو خود کہہ رہا ہے کہ اب ایک لڑکی نماز نہیں پڑھتی، جہاں مرضی کرے اس کی شادی، مسلمان سے کریں، ہندو سے کریں، کافر سے، جس سے مرضی کر دیں، کیونکہ وہ نمازی نہیں ہے، جس کو اللہ کا نہیں پتا، دین کا نہیں پتا، سنت کا نہیں پتا۔ اصل مسئلہ تو کہ ہمیں خود کچھ نہیں پتا، یہ کوئی لیگل ٹرمینالوجی نہیں ہوتی اسلام کے، ہم مسلمان ہیں، وی آر مسلم، یہ عمل کی باتیں ہوتی ہیں۔ تو بہرحال بہت گندگی اندر، اللہ تعالیٰ سے دعا کرے کہ یہ ڈھکیر ہے، اور اللہ امت مسلمہ کی آنکھیں کھول دے کہ کن چیزوں میں ہم پڑھ کے کیا کریں، اللہ نے کن کاموں کے لیے بھیجا تھا، اور ہم کن خرافات میں پڑ گئے۔